नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
कार्यक्रम पाक्षिक रूपमा बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
आजको कार्यक्रममा हामी विपद सम्बन्धी विद्यमान कानूनी व्यवस्था, हालै भोटेकोसी हुँदै त्रिशुलीसम्म आएको विनाशकारी बाढीले कानूनमा मागेको सुधार, सरकारी तयारी लगायतका विषयमा केन्द्रित हुनेछौ। त्यसबारे हाम्रा साथी सन्तोष रेग्मीले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानासँग गर्नुभएको कुराकानी प्रस्तुत गर्छौ।
बाढीबाट आउने विपद लगायतका विषयहरूको सम्बन्धमा कानून व्यवस्था नभएको होइन, हामीसँग कानून व्यवस्थाहरू त छन्। विपद पछाडि मृत्यु हुने व्यक्तिहरूको शवको व्यवस्थापन, त्यसपछि आएर त्यसलाई भण्डारण गर्ने, पहिचान गर्ने, जिम्मा लगाउने लगायतका व्यवस्थाहरू हामीसँग कानूनमा थिए, नभएको त होइन। तर यो पटक के भइदियो भने भोटेकोसीको बाढीले कानूनले परिकल्पना गरे भन्दा अलि ठुलै रूपमा मास रूपमा चाहिँ शवहरू व्यवस्थापन गर्नुपर्ने अवस्था आयो। यसको परिकल्पना कसैले गरेको थिएन र कानूनमा पनि यो परिकल्पना गरिएको थिएन। फौजदारी कार्यविधि संहिता भन्ने ऐन छ, त्यो कार्यविधि संहिताको दफा 30 लासको व्यवस्थापन गर्ने कुरा, लास जाँच गर्ने कुराहरू त्यहाँ उल्लेख गरिएको छ, जसमा चाहिँ व्यवहारिसित होइन तर पहिचान हुन सकेन भने, त्यस्तो लास जाँच शव परीक्षण गर्न सकिएन भने, शव परीक्षण नगरिकनै पनि मुचुल्का गरेर त्यो मुचुल्काको आधारमा जिम्मा लगाउने व्यवस्थाहरू गरिएको छ। फौजदारी कार्यविधि संहिताको 20 उपदफा 6 र 8 त्यस्तो व्यवस्था रहेको छ। अब यो त सामान्य अवस्थाको कुरा भयो व्यवहारिक सबको, तर अहिले यहाँ भइदियो के भने एकैचोटि ठुलो संख्यामा लासहरू राख्नुपर्ने अवस्था भयो, केही कानुनहरू चाहिँ अपर्याप्त रहेको अवस्था पनि थियो। एउटा नियमावली छ, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली भन्ने छ, त्यो नियमावलीमा पनि संशोधन भयो र त्यसपछि आएर व्यवहारिक सबहरू व्यवस्थापन गर्ने एउटा निर्देशिका छ, त्यो निर्देशिकामा पनि संशोधन गरेर अहिले चाहिँ मिलाएको अवस्था छ। र अलिकति यो केही भ्रमहरू पनि सोसियल मिडियाको माध्यमबाट सिर्जना हुन गयो। कस्तो हुन्छ भने 3-4 सिद्धान्त हुन्छ क्या। पहिलो सिद्धान्त, कुनै पनि व्यक्तिको मृत शरीर फेला पर्यो भने त्यो मृत शरीर को व्यक्तिको हो भन्ने पहिचान गर्नुपर्छ एउटा। त्यसपछि दोस्रो अर्को के हो भने त्यो मान्छे कसरी मरेको हो त्यसको मृत्युको कारण पत्ता लगाउनुपर्छ। र पहिचान गर्नको लागि त शरीर सिङ्गो छ भने फ्रिजमा राख्न सकिन्छ, शव गृहहरूमा सुरक्षित तवरले आइसमा राख्न सकिन्छ, तर लास चाहिँ चिन्न नसकिने अवस्था पहिले नै पुगेका छ भनेदेखि त्यसलाई शारीरिक हिसाबबाट चिन्न सकिँदैन, उपाय नै छैन। चिन्न सकिने उपाय भएन भनेदेखि त्यसलाई चाहिँ अर्को विधि अवलम्बन गरिने रहेछ संसारभरि, त्यसलाई भन्छ डिएनए परीक्षण। अर्थात् त्यो लासको डिएनए परीक्षण गरेर प्रोफाइलिङ गरेर राखिन्छ, लास जाँच मुचुल्का हुन्छ, पोस्टमार्टम रिपोर्ट तयार गरिन्छ, त्यसपछि आएर त्यसको डिएनए परीक्षणको लागि राखिन्छ र अनि त्यो सबलाई पछि चिन्ने गरी व्यवस्थापन गरेर राख्ने विधिहरू संसारमा रहेछ। अब त्यो विधि हाम्रोमा पहिचान नभएका तथा व्यवहारिक सब व्यवस्थापन निर्देशिका भन्ने थियो हामीसँग 2078 त्यो निर्देशिकामा त्यति समेटेको अवस्था रहेन छ। त्यस कारणले यो निर्देशिकामा पनि अहिले संशोधन गरेर मिलाइएको छ। विपद व्यवस्थापन नियमावली भन्ने छ हाम्रो, त्यो नियमावलीमा पनि हामीले त्यो संशोधन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली 2076 पनि संशोधन गरेर मिलाइएको अवस्था छ।
सजिव जसो, अब अहिले 2-3 कुरामा कानुनको अपर्याप्तताको कुरा आयो। एउटा त 3 तहको जुन सरकार छ, 3 सरकार बीच समन्वयको खाडल, यद्यपि हामीसँग विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन छ, त्यो नियमावली छ, त्यो हुँदा हुँदै पनि संघ प्रदेश र स्थानीय तहबीच कार्यगत समन्वय र संचारको ठुलो खाडल यसमा देखियो र त्यसमा चाहिँ कहीँ न कहीँ कानुनको अपर्याप्तताको विषय पनि हो भनेर भनिएको छ। अर्को चाहिँ अब यो दीर्घकालीन नीति र जलवायु अनुकूलनसँग सम्बन्धित कानुन चाहिँ हामीसँग भएन कि भन्ने कुराहरू, टिप्पणीहरू त्यसरी उठिरहेका छन्। भएका कानुनहरूमा पनि, अघि यहाँले भनेको विद्यमान कानुनहरूमा पनि जुन खालको चाहिँ कार्यान्वयन तहमा जाँदाखेरि चाहिँ प्राविधिक खालको जटिलता देखियो, उद्धारमै चाहिँ मोडालिटीहरू विषयमा चाहिँ कानुन हाम्रो पर्याप्त देखिएन भन्ने खालका कुराहरू आए। यी यावत कुराहरू आगामी दिनमा पनि, किनभने अब हामी चाहिँ जलवायु प्रतिकूलताको दृष्टिकोणले एकदम माथि छौँ, संवेदनशीलताको दृष्टिकोणले अहिले भनिएका कानुनहरूलाई कसरी अनुकूल हामी बनाउँछौँ,
यति ठुलो सब यतिचोटि आउला भन्ने हिसाबले हाम्रो मुलुकी फौजदारी संहिता र हामीसँग जुन विपद व्यवस्थापन नियमावली र त्यसपछि सब व्यवस्थापन निर्देशिका थियो त्यसमा चाहिँ त्यो परिकल्पना नगरेर छिटफुट लासको हकमा परिकल्पना गरे हुनाले त्यो चाहिँ अलिकति पर्याप्त भएन होइन। त्यो नभएको कारणले गर्दाखेरि हामीले अस्ति यो निर्देशिकाहरू संशोधन गरेर त्यो अनुसार चाहिँ सब पहिचान गर्ने, पहिचानका विधिहरू, लासलाई चाहिँ भण्डारण गरेर राख्ने, कसरी राख्ने, नभएको अवस्थामा कसरी गर्ने, सुरक्षित कसरी राख्ने, इन्टरनेसनल रेड क्रसको मापदण्ड पुरा गरेर कसरी चाहिँ सबहरू व्यवस्थापन गर्ने भन्ने विषयमा त भइ नै सकेका छ। त्यस विषयमा मैले अब धेरै भनिरहनु परेन, किन भन्दा यो विपदबाट मृत्यु भएका व्यक्तिको सबको भण्डारण गर्ने कुरा यो नियमावली हाम्रो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा तेस्रो संशोधन भएर यसको दफा 12 थपेर त्यहाँ राखिसकिएको छ होइन। अब यो पछिको दिनमा पनि यो काम लाग्ने गरी यो ऐनबाट हामीले सिक्नुपर्ने एउटा अवस्था आयो। सङ्घ प्रदेश र स्थानीय तह अन्तर सम्बन्ध र समन्वय ऐन 2077 आएको छ। त्यो समन्वय गर्ने एकातिर त्यो छ भने अर्कोतर्फ यो विपद जोखिम न्यूनीकरण ऐन पनि हामीसँग छ। कानुनको अभाव चाहिँ होइन समन्वयको सन्दर्भमा, समन्वय अलिकति प्र्याक्टिसमा चाहिँ नभएको अवस्था हो कि जस्तो पनि छ। राजनीतिक विषय पनि होला अलिकति। जिल्ला विपद व्यवस्थापन समिति छ, त्यो समितिमा स्थानीय तहसँग समन्वय गर्ने कुराहरू छ। त्यसपछि प्रदेश व्यवस्थापन समिति छ, केन्द्रमा चाहिँ केन्द्रीय समितिहरू छ, परिषदहरू छ, राष्ट्रिय परिषदको परिकल्पना गरेको छ, कार्यकारी समिति छ। सारा संयन्त्रहरू हाम्रा समन्वयकै संयन्त्रहरू छन्, नभएको होइन। तर भयो के भन्दाखेरि अब समन्वय गर्दाखेरि समन्वय गर्ने भनेको के हो भने व्यक्तिगत हिसाबले पनि जान्छ कि समन्वय भनेको संस्था चलाउने व्यक्तिले हो, व्यक्तिगत हिसाबले गर्ने हो। त्यसकारणले अब सबभन्दा तल स्थानीय तहहरू रहेको हुन्छ, त्यसमाथि प्रदेश हुन्छ। तिनै तहको भूमि त त्यही हो, स्थानीय तहभित्रकै भूमि प्रदेशको पनि हो, सङ्घीय सरकारको पनि हो। त्यो भूमिमा रहेका व्यक्तिहरू पनि तिनै तहका व्यक्तिहरू हुन्। त्यसकारणले त्यहाँ सरकारमा रहेका संयन्त्रहरू चाहिँ अलिकति क्रियाशील चाहिँ हुनुपर्छ यो विपदमा। तर भयो के भने अब त्यो विपदको बेलामा कस्तो हुँदो रहेछ भने एकैचोटि परिकल्पना नै नगरेको अवस्थामा समन्वय नभएको भन्ने हो भने तपाईँको के भन्या छ भने हाम्रो यो आधा घन्टा अगाडि माइकिङ भएको छ, विपदको सूचना एसएमएस गरेको छ, मोबाइलमा आएको छ, सबैको घन्टीमा बजेको छ, होइन। तर मान्छेले विश्वासै गरेन, गर्ने खालको आएन कि, यो अर्कै खालको चाहिँ ठुलो विपत्ति एकैचोटि फ्ल्यास फ्लड आयो, त्यसले गर्दाखेरि अलिकति यो समन्वय भएन कि भन्ने जस्तो परेको छ। अब सुरुङहरूबाट मान्छे निकालिरहेको स्थिति छ, आश्चर्यजनक ढङ्गले कामहरू भइरहेको अवस्था देखिन्छ नि त। 10 दिनमा विरलै पाइन्छ कि संसारमा यसरी उद्धार गरिएको। त्यसकारणले अलिकति अझ तर जति हिसाबले हुनु पर्थ्यो त्यो पर्याप्त समन्वय चाहिँ नभएको अवस्था हुन सक्छ। अब जस्तो रात वितरणको कुराहरूदेखि लिएर यसमा चाहिँ सरकारले गरिरहेको छ, अकस्मात भइदिँदाखेरि अब तपाईँको घरभित्रै पनि केही घटना अकस्मात भयो भने समन्वय हुन गाह्रो हुन्छ क्या। त्यति बेला अलिकति ट्याक्टफुल्ली समन्वय चाहिन्छ, त्यो व्यक्तिमा भर पर्छ। अब कतिपय व्यक्ति आफै दौडेर जान्छ, भूकम्प आयो तपाईँको घर हल्लायो भने कोही आफ्नो ज्यान बचाउनलाई दौडेर जान्छ, कोही के गर्छ भने त्यहाँ कसरी बच्ने अरूलाई पनि बचाउने भन्ने हिसाबले जान्छ, हो यसरी व्यक्तिमा पनि भर पर्छ। त्यस कारण व्यक्ति संस्थामा व्यक्ति नै बस्ने भावनाले यो समन्वयको कानुन चाहिँ नभएको होइन, कानुन चाहिँ छ, समन्वय गर्नुपर्ने व्यवस्थाहरू छ। तर एउटा के छ भने मैले देखेको यो तीन तहका मेकानिजमहरू चाहिँ अलिकति त्यति सक्रिय हुन सकेका छैन, तिनलाई चाहिँ सक्रिय बनाउनु पर्ने अवस्था छ। समन्वयका केही मेकानिजमहरू छन्, जस्तो प्रत्येक मन्त्रालयमा विषयगत समितिहरू हुन्छ, प्रदेशमा प्रदेश समन्वय परिषद छ, सङ्घमा पनि अन्तर प्रदेश परिषदहरू छ। त्यो राजनीतिक मुद्दाको लागि समन्वयको परिकल्पना गरेका छ, ती विषयहरू ती छुट्टै राजनीतिक हिसाबले भयो। अब अहिले विपदको घडीमा त हाम्रो ऐनमा विपद व्यवस्थापन ऐनमा नै सबै समन्वय गर्ने संयन्त्रहरू तल्लो लेभलसम्मै छन् क्या, ती संयन्त्रहरू एक्टिभ भएकै छन्, नभएको पनि होइन। तिनीहरू नभएको भए अहिले कसरी
अब जस्तो अहिले विपदको समयमा भनौँ न अब कानुन विपरीतका कतिपय कामहरू पनि भइरहेका छन्, त्यो पनि एउटा टाउको दुखाइको विषय बनेको छ। कतिपय सन्दर्भमा चाहिँ अफवाह फैलाइएको भनेर भनिएको छ जसले त्रास सिर्जना गरिरहेको देखिन्छ। अब अर्को कुरा चाहिँ अब अहिले चन्दा राहत र सहयोग सङ्कलनको काम जुन छ त्यो सबैतिरबाट भइरहेको छ, तर आफ्नो क्युआर कोड दिने, व्यक्तिगत क्युआर कोड दिने त्यो चाहिँ अब प्रधानमन्त्री राहत कोषको हो यो भनेर अथवा अन्य चाहिँ सरकारी निकाय या गैर सरकारी संस्थाका नाममा चाहिँ त्यो रकम दुरुपयोग गर्ने चाहिँ अवस्था पनि विद्यमान छ। त्यसै गरी अब राहतकै सन्दर्भमा कतिपय ठाउँमा आफू खुसी वितरण गरिएको र व्यक्तिगत लाभमा प्रयोग गरिएका विगतका विपदहरूमा त्यस्ता खालका अवस्थाहरू विद्यमान थिए। त्यसै गरी बजारमा मूल्य वृद्धि एकदमै आकाशिएको अवस्था छ, ग्यास लगायतका चाहिँ जुन उपभोग्यका लागि आवश्यक पर्ने सामग्रीहरू छन् तिनका चाहिँ कृत्रिम अभाव सिर्जना भइरहेको छ, यही बीचमा गुणस्तरहीन वस्तुहरूको प्रयोग भइरहेको छ। यी यावत घटनाहरूका सन्दर्भमा हाम्रा कानुनी व्यवस्थाहरू के छन्, विद्यमान कानुनहरू कसरी ती कानुनहरू कार्यान्वयनमा आएका छन्?
यो कुरा चाहिँ एउटा अलि नेपालमा अलिकति थोरै नियमनलाई अलिक प्रभावकारी बनाउनु पर्ने छ। सामाजिक सञ्जालको सदुपयोग, सामाजिक सञ्जाल नभएको भए हामीले अहिले यति धेरै कामहरू गर्न सक्ने पनि थिएनौँ। धेरै कामहरू सामाजिक सञ्जालको माध्यमबाट पनि भएको छ, होइन, संचारका माध्यमबाट पनि राज्यले आफ्ना काम कारवाहीहरू गर्नको लागि सहयोग पुगिरहेको अवस्था छ, यसले धेरै सकारात्मक रोलहरू खेलिरहेको अवस्था छ। तर अर्कोतर्फ यसो हेऱ्यो भने ठ्याक्कै यसको अर्को पाटो छ क्या। अर्को पाटो चाहिँ तपाईँले भने जस्तै वास्तवमा यो सामाजिक सञ्जालबाट अनेक थरी विभिन्न थरीका क्रियाकलापहरू भइरहेको छ। सामाजिक सञ्जालबाट भ्रम फैलाउने कामहरू, एउटा भ्रमित पार्ने मान्छेहरूलाई, होइन, नभएको सूचना र बोलेका कुराहरूलाई, मान्छेले बोलेको कुरालाई बिचको र छुटाइदिने, कमा छुटाइदिने, त्यो गर्यो भने अर्कै अर्थ हुन्छ नि त अपोजिट हो। त्यस्तो गरेर सञ्चार माध्यमहरूले पनि त्यस्तो गरिराखेका देखिन्छ क्या। एउटा न्युज चाहिँ अस्ति प्रधानमन्त्रीज्यूले बोलेको कुराको कुनै एउटा अनलाइन माध्यमले चाहिँ लेखेको बिचको त्यो कोड गरेपछि त हुबहु लेख्नु पऱ्यो नि होइन, त्यो नदेखिँदाखेरि उल्टा अर्थ लाग्ने गरी चाहिँ गरिरहेको स्थिति छ। त्यस कारणले यो अलिकति भ्रम फैलाउने मानसिकताले मान्छेहरूले अलिकति गरिराखेका छन्। यसलाई अलिकति कानुनी व्यवस्था नभएको होइन, फेरि यसलाई नियन्त्रण गर्ने कानुनी व्यवस्थाहरू पनि छ तर पर्याप्त छैन। अब यसलाई मिडिया सम्बन्धी लहरू छ नभएको होइन, तर पनि अब अलिकति यो सामाजिक सञ्जाललाई अलिकति थोरै व्यवस्थित गर्ने, नियमित भन्दा पनि यसलाई व्यवस्थित गर्ने चाहिँ काम चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। किन भन्दा जसले पनि जे पनि मन लाग्यो लेखिया छ, जे भनेको छ त्यो गलत इन्फर्मेसन दिया छ सोसाइटीमा, अब त्यतिले गर्दा मान्छेहरू मर्ने बाध्य पनि भएको छ कतिपय स्थितिमा, त्यसको लागि अब जवाबदेही को हुने, ठुलै दुर्घटना हुने स्थिति पनि ल्याइदिएको स्थिति देखिन्छ क्या कतिपय अवस्थामा। त्यो भयो भने यसलाई अलिकति थोरै व्यवस्थित गर्नुपर्ने अब कानुनी आवश्यकता छ। यसको लागि अब अहिले हाम्रो 166 कानुन बनाउने हाम्रो लक्ष्य छ, कानुन मन्त्रालयले कानुन सुधार वर्षको रूपमा कार्यान्वयन गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य अन्तर्गत संचार मन्त्रालयले यस सम्बन्धी विधेयकहरू अगाडि बढाइरहेको छ। अब निश्चय नै यसमा छलफल होला, पछि छलफल हुँदै विधेयकहरू बन्लान्। त यो विषयमा अलिकति कानुनी पाटो कमजोर छ, किन भन्दा अहिले हाम्रो भइरहेको के छ भने यो विद्युतीय कारोबार ऐन भन्ने छ, त्यसको दफा 1047 हो क्यार, त्यसमा चाहिँ सानो एउटा पाटो मात्रै छ, धेरै यसको पक्ष छैन। यो नियमन भन्दा पनि अलिकति व्यवस्थापन गर्नुपर्ने पक्ष पनि छ। त्यस कारणले एउटा पक्ष यो रह्यो। अर्को पक्ष चाहिँ के देखिन्छ भने अब हाम्रो विकास निर्माण पनि आउट अफ बक्स अलिकति सोच्नुपर्ने बेला भएको छ। हाम्रा कानुनहरू पनि अलिकति विकास निर्माणको सन्दर्भमा अलिक आउट अफ बक्स, परम्परागत सोचाइभन्दा अलिक बाहिर पुग्नुपर्ने स्थिति छ। जस्तो उदाहरणको रूपमा अब रसुवामा त्रिशुलीमा त्यही बाटोमा फेरि बनाउने बाटो, त्यही बस्ती बसाल्ने, फेरि त्यो सोच्नुपर्ने बाध्यता भएको छ नि। अब त डाँडामा बस्ती बसाल्नुपर्ने अवस्था आउन सक्छ, त्यसका लागि अब तपाईँको जमिन लिनुपर्ने हुनसक्छ सरकारले। हाम्रा प्रक्रियाहरू लेन्दी छन्, जग्गा प्राप्तिका प्रक्रिया लेन्दी छन्, वन कटानका प्रक्रियाहरू लेन्दी छन्, ऐनहरू हाम्रा कठोर छन्, वन ऐन कठोर छ। अब त्यहाँ एउटा रुख काट्न कयौँ समय लाग्न सक्छ होइन, तर हामीलाई अब तत्काल पुनर्स्थापना चाहिएको छ, रेस्क्यु चाहिएको छ, रिलिजेन्सका कुराहरू छन् होइन, विकास चाहिएको छ। त्यस कारणले अब हामीले गर्न त गऱ्यौँ, एउटा सेन्डाई फ्रेमवर्क भन्ने छ होइन, सेन्डाई फ्रेमवर्कबाट नेपालले पनि त्यही अनुसार हाम्रो विपद जोखिम ऐन पनि आयो, अरू स्थानीय तह प्रदेश विकासका कार्यहरूमा त्यसलाई समाहित गर्ने सन्निहित गर्ने भन्ने कुराहरू पनि आएको थियो। तर अब त्यसलाई हामीले हुबहु गर्दाखेरि हामीले अलिकति सोच्नुपर्ने व्यवस्था आएको छ। सुरक्षित ठाउँमा बस्तीहरू राख्नुपर्ने, त्यसपछि आएर विकास पनि सुरक्षित तवरबाट गर्नु पर्ने, र अब नदी किनार हामी त जम्मै अब नदी प्रणालीको जोखिममै छौँ नि त। गण्डकी छ, चिनबाट आउने नदीहरू प्रणाली छ, त्यसपछि आएर कोशी छ, यसका केही नदीहरू हाम्रै हिमालबाट आउने नदीहरू पनि छन्। त्यसले गर्दा हामी सधैँ जोखिममा छौँ, त्यो जोखिम चाहिँ योभन्दा ठुलो जोखिम नआउला भन्न सक्ने स्थिति छैन भनेर विज्ञहरूले पनि भनेका छन् होइन। त्यस कारणले गर्दाखेरि अब यो ठुलो जोखिमको लागि अलिकति हामीले आउट अफ बक्स सोचेर अब हाम्रा कानुनहरूमा पनि केही सरलीकरण गर्ने, कार्यविधिहरूमा सरलीकरण गर्नुपर्ने, विकास निर्माणको लागि र तत्कालीन पुनर्निर्माणको लागि, पुनस्थापनाको लागि पनि केही कानुनहरू हामीले परिवर्तन गर्नुपर्ने अवस्था देखिएको छ।
विद्यमान कानुनले चाहिँ के भन्छ, जस्तो यहाँले अघि उल्लेख गर्नुभएको कानुन छ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र त्यसको नियमावली,
मैले अघि भने सेन्डाई फ्रेमवर्क, त्यसलाई चाहिँ हामीले ग्रहण गरेर त्यसलाई आत्मसात गरेर क्षेत्रमा यो ऐन ल्याइएको हो होइन। अब यो ऐन विपद नआउनको लागि अगाडि, विपदको अगाडि चाहिँ व्यवस्थापन गर्नुपर्ने, अगाडि नै अब विकास निर्माणका कामहरू गर्दाखेरि विपद आउने गरी कुनै विपदलाई न्यूनतम गरी त्यसलाई पनि ख्याल गर्नुपर्ने, अनि लोक त्यो स्थानीय तवरका क्रियाकलापहरू सञ्चालन गर्दा पनि वातावरणलाई प्रकृतिलाई नबिगारेर गर्नुपर्ने होइन। त्यसपछि विकास नेचुरल क्लाइमेटी आइसकेपछि पनि तपाईँको तत्काल उद्धारका लागि पहिला नै हामीले योजना बनाउनु पर्ने, त्यसको प्रतिकार भन्छ रेस्क्यु रिलिफ रिकभरी भन्छ होइन, प्रतिकारका लागि पनि रेस्क्यूका कामहरू पनि गर्नुपर्ने गरी त्यहाँ दिएको छ ऐनमा। त्यही ऐन भएर नै त अहिले हामीले रेस्क्यू गर्न सक्यौँ, जुन हदमा भइरहेको छ त्यो ऐनले दिएको फ्रेमवर्कभित्रै रहेर गर्न सक्यौँ। यी कुराहरू त छ, सबै ऐनमा छ, तर मैले भन्न खोजेका के हो भने अब हाम्रा अरू ऐनहरू पनि जस्तो पुनर्स्थापना अनि त्यसपछि आएर पुनर्निर्माणका लागि जुन अहिले मास डिस्ट्रक्सन भयो, त्यो मास डिस्ट्रक्सनको लागि पुनर्स्थापना गर्नलाई हामीले तत्काल केही कानुनहरूमा संशोधन गर्नुपर्ने, सुधार गर्नुपर्ने अवस्था देखिन्छ। जस्तो जग्गा प्राप्ति ऐन, जग्गा प्राप्तिको लामो प्रक्रियाबाट गयो भने मान्छे वा भोकले मरिसक्छ, बस्ने ठाउँ छैन होइन, कति दिन होल्डिङ सेन्टरमा राख्ने, त्यस्तो स्थिति छ। त्यस कारण जग्गा प्राप्ति सरकारले गर्ने एउटा विधि अलिक छुट्याउनु पर्ने, अब त्यसलाई अलिक प्रभावकारी ढङ्गले जानुपर्नेछ। अर्को वन ऐनमा पनि संशोधन गर्नुपर्नेछ, वनको आइइए इआइए हाम्रो लामा लेन्दी प्रक्रियाहरू छन्, ती प्रक्रियालाई अलिक छुट्याएर यो पुनर्निर्माणको लागि छुट्टै एउटा कानुन बनाउने कि भन्ने पनि हाम्रो सोचाइ रहेको छ। अब त्यो सरकारले चाहिँ यो छलफल भइरहेको स्थिति छ, यसमा पनि अब छुट्टै एउटा यो बलियो पुनर्निर्माण प्राधिकरण बनाएर प्रभावितहरूको हकमा एउटा त्यो सोच्ने, र अर्को भविष्यमा पनि यस्ता आउँछन् है भन्ने कानुनमा परिकल्पना गरेर भविष्यका लागि पनि भइरहेका कानुनहरूमा सुधार गर्नुपर्ने गरी सोच्नुपर्ने बेला आएको छ। त्यो त्यसलाई सरकारले सोचिरहेको छ, छलफलहरू भइरहेका छन्।
अब यसै सन्दर्भमा हालै बसेको उच्चस्तरीय कानुन सुधार समितिको बैठकले विपद व्यवस्थापन र पूर्व तयारीलाई प्राथमिकता दिउँ र विद्यमान कानुन व्यवस्थाको चाहिँ पुनरावलोकन गरौँ भनेर निर्णय नै गर्यो। र त्यसमा चाहिँ के उल्लेख गर्यो भने भूगोल, वातावरण, सामाजिक संरचना र भविष्यको जोखिमलाई आधार बनाऊ र यो कानुन सुधार गरौँ र नयाँ कानुन निर्माण गरौँ भन्यो। यहाँले भनेको जस्तो वन ऐनको एउटा सन्दर्भ भयो, अन्य विभिन्न कानुनहरू होलान् जसलाई चाहिँ समसामयिक बनाउनु पर्ने होला, अनुकूल बनाउनु पर्ने होला, त्यो तय भइसकेको छ या अब त्यसका लागि यो सबै अवस्था हेरेर अब त्यसलाई तय गरेर त्यतातिर कानुन मन्त्रालय या सरकार अगाडि बढ्छ?
यो उच्चस्तरीय कानुन सुधार समिति गठन भयो, यसको 3 मिटिङ बैठक बसिसकेको छ। अस्तिको तेस्रो बैठकबाट चाहिँ तपाईँले भनेको कुराहरू निर्णय भएको हो। यो घटना आउनुभन्दा अगाडि हामीले अब अलिकति सामान्य ढङ्गले विकासलाई द्रुततर हिसाबले लैजाने, दिगो विकासका रूपमा लैजाने हिसाबले कानुनहरू के छन्, बाधक कानुनहरू त्यो पहिचान गरेर कानुनहरू बनाउने भन्ने खालको सोचाइ थियो, सुधार गर्ने भन्ने थियो, कानुनहरू पुराना कानुनहरू खारिज गर्ने अनि त्यसपछि कानुनलाई अलिक छरितो टाइपको बनाउने भन्ने खालको हाम्रो सोचाइ थियो। तर यो अस्तिको मिटिङ जब विपदको यो घटना घट्यो त्यस पछाडि बसेको बैठकमा अब त अलिकति फरक ढङ्गले सोच्नुपर्ने भयो, कानुन पनि फरक बनाउनु पर्ने भयो। जस्तो अब अहिलेका हाम्रा पुरातनवादी हिसाबले भइरहेका कानुनहरूलाई पनि अब अलिकति सोच्नुपर्ने अवस्था आयो, आउट अफ बक्सबाट सोच्नुपर्ने स्थिति आयो। अब पुनर्निर्माण, अबको पुनर्स्थापना र अबको पुनर्निर्माणका सहरहरू, जस्तो उदाहरणको रूपमा अब तपाईँलाई म के भन्छु भने हामीले 11 मेगा सिटीहरू बनाउने भनेका सिटीहरू पनि कतै यस्तै विपदमा पर्ने खालका ठाउँहरूमा त छैनन्। त्यो त अब इन्जिनियरहरूले हेर्नुहोला भन्नुहोला, उहाँहरूको विषय भयो। तर कानुनले पनि के परिकल्पना गर्नु पर्यो भने अब चाहिँ अलिकति भूगोल, भौगोलिक वातावरण, त्यहाँको भौगोलिक अवस्था, अहिलेको हाम्रो ग्लोबल वार्मिङको सिचुएसन, ग्लोबल वार्मिङले त अब यस्ता हिमतालहरू विस्फोट हुन सक्ने सम्भावना त वार्निङ त दिएकै छ। त्यस कारणले ती कुराहरूलाई पनि अब ख्याल गरेर कानुन पनि निर्माण गरिनुपर्छ, भइरहेका कानुनहरूमा पनि सुधार गर्नुपर्छ भनेर त्यही दिशामा जानलाई अध्ययन समिति छ कानुन मन्त्रालयको सचिवको संयोजकत्वमा। त्यो अध्ययन समितिलाई यो अस्तिको उच्च स्तरीय कानुन सुधार समितिले त्यो निर्देशन दिएको छ। अब त्यही अनुसार हामी मन्त्रालयका कानुनहरूमा जस्तो वन ऐनमा, वातावरण ऐनमा, त्यसपछि जग्गा प्राप्ति ऐनमा, अरू व्यवस्थापन गर्ने ऐनहरू छन् ती सेक्टरल ऐनहरूमा हामीले त्यही अनुसार बाधक तत्त्वहरू के छन् ती बाधक तत्त्वहरूलाई चाहिँ अब भविष्यको हिसाबले फर्स्ट साइटनेस भएर अलिकति हेर्नुपर्छ भन्ने हिसाबले हामी अब त्यसरी सुधार गर्नतर्फ जान्छौँ।
यो अध्ययन समितिले त्यो कति समय लिन्छ र अथवा चाहिँ अब यो पुरा प्रक्रिया के कसरी कति समयावधिभित्र अगाडि बढ्छ?
होइन, अध्ययन समितिले अध्ययन गरेर प्रतिवेदन त दिइराखेकै छ। त्यो तपाईँको कस्तो भने अन्तरिम प्रतिवेदनहरू दिइराखेका छ, यो कानुनहरू यसको साथसाथै हाम्रो 166 कानुन संशोधन गर्ने लक्ष्य त हाम्रो के अरे बनाउने लक्ष्य त हाम्रो अलरेडी छ।
त्यो त
तर त्यो लक्ष्यलाई मिट गर्नको लागि र यता ती कानुनहरू अब ती पुरानै सबै कानुनहरू परिवर्तन केही तलमाथि पनि हुन सक्छ अब, किनभने त्यो विधायक ऐनले पनि दिएकै छ, हामीले संसदमा त्यो कार्यतालिका पेस गर्दा लेखेका पनि छौँ। त्यस कारण ती ऐनहरूमा केही तलमाथि फरक हिसाबले ती ऐनकै नाम पनि फरक पनि हुनसक्छ। जस्तो अब विपद पुनस्थापना सम्बन्धी ऐन आउन सक्छ, होइन, त्यो ऐन बनाउनु पर्ने हुनसक्छ। त्यस कारणले अब समितिले अध्ययन गरिरहेको छ र समितिको पनि बिचबिचमा 15 दिनमा कानुन सुधार समिति मूल समितिको बैठक बस्छ। तपाईँको 7 दिनमा हामी यो अध्ययन समितिले के गर्यो भने ब्रिफिङ लिन्छौँ, बैठक होइन, ब्रिफिङ चाहिँ लिएर हामीले गरिरहेछौँ, हामीले त्यो अध्ययनहरू गरिरहेछौँ। प्रत्येक ऐनमाथि अब के गर्नुपर्ने हो त भनेर अध्ययन समितिले अन्त कार्यदल साना साना टिमहरू बनाएर टिमहरूले प्रत्येक ऐन एउटा ऐन अथवा त्यो विषय प्रत्येक एउटा थिम दिएर अध्ययन गरिरहेको अवस्था छ। एउटा प्रतिवेदन सानो अन्तरिम प्रतिवेदन जस्तो बनाउँछौँ, त्यसपछि अब यो कमिटीले त अध्ययन त गरिरहन्छ, कानुनहरू संशोधन नहुँदासम्म यो समितिले गरिरहन्छ 1 वर्षभरि।
अब अन्त्यमा जस्तो विद्यमान कानुनको कतिपय व्यवस्थाहरू भए पनि त्यो कार्यान्वयनमा गएको नपाइएको अथवा कार्यान्वयनमा सही ढङ्गले नगएको पाइएको भनौँ, त्यसलाई अब जसरी हुनुपर्ने हो त्यो भएन, अब त्यसलाई कानुनले कस्छ कि व्यवहारले कस्छ कि निकायले कस्छ?
होइन, कानुनलाई कार्यान्वयन गर्ने त राज्यको कार्यान्वयनकारी निकायहरूको क्षमता माथि पनि भर पर्छ र सचेतनामाथि भर पर्छ। दुई तिनवटा कुरा हुन्छ, एउटा सचेतना, नागरिक सचेतना आवश्यक हुन्छ, अर्को चाहिँ दोस्रो चाहिँ राज्यका निकायहरूको क्षमता, दण्ड मात्रै दिएर मात्रै कानुन कार्यान्वयन पनि हुँदैन, सचेतना पनि आवश्यक हुन्छ।
उहाँ हुनुहुन्थ्यो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
कार्यक्रम कानुनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।